यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल विद्युत प्राधिकरणका तीन जलविद्युत आयोजनाको 168 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़ियो। चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे आज सम्बद्धहरूसँग छलफल गर्नुहुने। र इजरायली आक्रमणका कारण गाजामा कम्तीमा 120 प्यालेस्टाइनीको मृत्यु। अब समाचार विस्तारमा। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाईमा रसुवामा शुरू भएका तीनवटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ। 14.8 मेगावाटको माथिल्लो सान्जेन, 42.5 मेगावाटको सान्जेन र 111 मेगावाटको रसुवागढ़ी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई 168 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। तीनवटै आयोजनाबाट उत्पादित विद्युत रसुवाको आमा छोकदिङमो गाउँपालिका थम्बु बेथ स्थित प्राधिकरणले बनाएको सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएका हुन्। यसमध्ये 14.8 मेगावाटको माथिल्लो सान्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत उत्पादन गरी हालसम्म करिब 30 करोड़ रूपियाँको विद्युत बिक्री गरिसकेको छ। यस्तै 42.5 मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड़ी परीक्षणका रूपमा विद्युत उत्पादन शुरू गरिएको छ। 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा विद्युत उत्पादन गरिरहेको छ। चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा 270 मेगावाटका चारवटा आयोजना शुरू गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन 102 मेगावाटको मध्य भोटे कोशी बाहेक तीनवटा आयोजना सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो। चिलिमेका चारवटै आयोजनामा कर्मचारी संचय कोषले ऋण प्रवाह गरेको छ। मनाङ मर्स्याङदी जलविद्युत कम्पनीद्वारा प्रवर्धित 135 मेगावाट क्षमताको अर्ध जलाशयुक्त मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको निर्माण प्रारम्भ भएको छ। आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्ता मध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले विज्ञप्तिमा उल्लेख गरेको छ। चिकित्सा शिक्षा आयोगको 15 बैठक आज बस्दैछ। आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा 9 एजेण्डामा छलफल हुने तय भएको छ। आयोगका अनुसार बैठकमा आर्थिक वर्ष 2080-81 को कार्य प्रगति समीक्षादेखि शिक्षण संस्था गाभ्ने कार्यविधिसम्मका विषयमा छलफल हुनेछ। त्यस्तै आयोगको लोगो स्वीकृति प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधन बारे पनि छलफल हुने कार्यसूची रहेको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढ़िरहेको स्पष्ट पार्नु भएको छ। काठमाण्डु स्थित चिनिया दूतावासले क्षेत्रपाटी निशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारी साधन हस्तान्तरण गर्न हिजो आयोजित कार्यक्रममा वहाँले दूतावासको सहयोग दुई देशबीचको सम्बन्धको कड़ीका रूपमा रहेको बताउनुभयो। राष्ट्रिय गौरवको आयोजनाहरूको कामलाई अपेक्षित गति दिने सम्बन्धमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बद्धहरूसँग छलफल गर्नुहुने भएको छ। आयोजनाहरूको कार्य प्रगति उत्साहजनक हुन नसकेको अवस्था बीच समस्या र समाधानका उपायबारे प्रधानमन्त्रीले मन्त्रालयहरू र आयोजनाहरूसँग संयुक्त रूपमा छलफल थाल्नु भएको हो। मुलुकको समृद्धि र विकाससँग प्रत्यक्ष रूपमा जोड़िएका आयोजनाहरूको प्रगति बढ़ाउन प्रधानमन्त्रीले तदारूकता देखाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भैरवा गौतम बुद्धको जन्मस्थललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने बताउनु भएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीले आयोजना गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री पाण्डेले संस्कृति र प्रकृतिको हिसाबले यो क्षेत्रलाई पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने बताउनुभयो। जुम्लाका 8 स्थानीय तह साक्षर घोषणा भएका छन्। साक्षरताका 12 सूचक मध्ये अधिकांश सूचकहरू पूरा गरेपछि जिल्लाका 1 नगरपालिका सहित 7 गाउँपालिका एकैसाथ साक्षर घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले जानकारी दिनुभयो। नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले हिजो मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नुभएको छ। सो अवसरमा उहाँले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना सहित दर्शन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हिजै भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरा स्थित श्री पश्चिम प्रीतना मुख्यालयको भ्रमण गर्नुभएको छ। उहाँलाई प्रीतनापति उपरथी सन्तोष वल्लभ पौडेलले पश्चिम प्रीतनामा स्वागत गर्नुभएको थियो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
काठमाण्डुका विभिन्न क्षेत्रमा हिजो एकै दिन 3 शव फेला परेको प्रहरीले जनाएको छ। काठमाण्डुको गोकर्णेश्वर नगरपालिका टोखा र दक्षिण कालीमा शव भेटिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार गोकर्णेश्वर नगरपालिका 1 सुन्दरी जल स्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका 52 नरबहादुर राई, टोखा नगरपालिका 10 खरीबोट स्थित सत्कार खाजा पसलका संचालक सुनसरी धरान उपमहानगरपालिका घर भएका 55 अर्जुन कुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन्। यसै गरी दक्षिणकाली नगरपालिका 6 दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको जंगलको पानी ट्याङ्की नजिक खोल्सामा हिजो बिहान 1 पुरूष मृत भेटिएका प्रहरीले जनाएको छ। अन्दाजी 60 ती पुरूषको पहिचान खुलेको छैन। तीनैवटा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 11 स्थित कलुवापुरमा यात्रुवाहक बस दुर्घटना हुँदा 31 घाइते भएका छन्। धनगढ़ीबाट महेन्द्र नगर जाँदै गरेको N4X7755 नम्बरको बस दुर्घटना हुँदा बसमा सवार 31 घाइते भएका छन् र 2 अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो। चितवनको उपरदाङगढ़ीमा पिकनिक गएर फर्कदै गरेको स्कूल बस दुर्घटना हुँदा 28 घाइते भएका छन्। कालिका नगरपालिका 4 पदमपुर स्थित चित्रवन माविको बस हिजो साँझ 5 कालिका नगरपालिका 9 द्रव्यटारमा दुर्घटना हुँदा चालक सहित 28 घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिनुभयो। घाइते मध्ये 1 अवस्था गम्भीर रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली आक्रमणका कारण गाजामा कम्तीमा 120 प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायलले गत 48 लगातार जारी राखेको आक्रमणमा 100 हताहती भएको हो भने घटनामा 205 घाइते भएका छन्। इजरायलले सन् 2023 अक्टूबरदेखि जारी राखेको आक्रमणमा हालसम्म 44,000 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने करिब 1,04,500 मानिस घाइते भएका छन्। इजरायलले हमास समर्थित लेबनानमा पनि आक्रमण जारी राखेको छ, जसमा परि 3,645 लेबनानीले ज्यान गुमाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही 1-2 स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल विद्युत प्राधिकरणका तीन जलविद्युत आयोजनाको 168 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़ियो। चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे आज सम्बद्धहरूसँग छलफल गर्नुहुने र इजरायली आक्रमणका कारण गाजामा कम्तीमा 120 प्यालेस्टाइनीको मृत्यु। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।